यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। यही शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि गए रातीदेखि मौन अवधि शुरू, दल उम्मेद्वार र समर्थकले प्रचार प्रसार गर्न नपाउने। देशभरका 753 पालिकाका सबै मतदान केन्द्रमा मतदान सामग्री पुगेको निर्वाचन आयोगद्वारा जानकारी। मताधिकार भएका सबै नागरिकलाई स्थानीय तहको निर्वाचनमा मतदानमा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वान। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणमा पश्चिम सिटी परियोजनाबारे आफूले छलफल गर्ने प्रधानमन्त्री देउवाको भनाई। र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा लामो युद्धको तयारी गरेको अमेरिकी गुप्तचर निकायको दावी।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। यही शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि गए रातीदेखि मौन अवधि शुरू भएको छ। निर्वाचनमा सहभागी राजनैतिक दल उम्मेद्वार र तीनका समर्थकले यो अवधिमा प्रचार प्रसार गर्न पाउँदैनन् भने सो अवधिको अनुगमन कार्यलाई निर्वाचन आयोगले प्रभावकारी बनाउने भएको छ। निर्वाचन आचार संहिता 2078 बमोजिम मौन अवधिमा कुनै माध्यमबाट निर्वाचन प्रचार प्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने किसिमका कुनै पनि गतिविधि गर्न नपाइने हुँदा सो अवधिमा उम्मेद्वार दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिको सम्बन्धमा निगरानी राखी त्यस्तो गतिविधि हुन नदिने तथा मतदानको दिन मतदातालाई सुरक्षित रूपमा मतदान केन्द्रसम्म पुग्न र मतदान केन्द्रबाट फर्किन सक्ने वातावरण निर्माण गर्न आयोगले आह्वान गरेको छ। सो अवधिमा मतदातालाई कुनै पनि प्रकारको अवरोध हुन नदिन आवश्यक व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा सबै स्थानीय प्रशासनलाई आयोगले निर्देशन समेत दिएको छ। निर्वाचनको व्यवस्थापकीय कार्यलाई थप सहज बनाउन राजनैतिक दल तथा उम्मेद्वारबाट हुने अवांछित गतिविधिलाई रोक्न तथा मतदानका लागि सुरक्षित तथा भयरहित वातावरण सिर्जना गर्न निर्वाचनमा मौन अवधि आवश्यक हुन्छ। यो अवधि मतदानको समयभन्दा 48 घण्टा अगाडि अर्थात गैराती 12 बजेदेखि शुरू भएको छ। यस अवधिमा राजनैतिक दलका पदाधिकारी वा उम्मेद्वार तथा दलको भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिले निर्वाचन प्रचार प्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने, राजनैतिक दल वा उम्मेद्वारका प्रचार प्रसारका सामग्री राखिएको भए तत्काल हटाउनुपर्ने, कुनै पनि विधि प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचार प्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनैतिक दल वा उम्मेद्वारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार प्रसारका सामग्री पोस्ट वा शेयर गर्न गराउन नहुने हुँदा यस बमोजिम आचरण पालना गरिदिन प्रमुख निर्वाचन आयुक्त सहित 5 जना आयुक्तहरू र आयोगका सचिवको उपस्थितिमा हिजो भएको पत्रकार सम्मेलनमा सम्बन्धित सबैमा आग्रह गरिएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपालियाले पत्रकार सम्मेलनमा 30 गते हुने स्थानीय तहको निर्वाचनमा निर्धक्क भएर मतदान गर्न मतदाताहरूलाई आग्रह गर्नुभएको छ। प्रमुख आयुक्त थपलियाले कसैको डर, धम्की र प्रलोभनमा नपरी निर्धक्क भएर मतदान गर्न मतदाताहरूलाई आग्रह गर्नुभएको हो। मौन अवधिमा सामाजिक सञ्जालका कुनै पनि स्थानमा निर्वाचन प्रचार प्रसारसँग सम्बन्धित सामग्री नराख्न पनि प्रमुख आयुक्त थपलियाले आग्रह गर्नुभएको छ। यस अवधिमा मतदाताले परिचय पत्र लिन जान, मतदाता शिक्षा लिन लगायतका कार्य भने गर्न सकिने प्रमुख आयुक्त थपलियाले बताउनुभयो। यसैबीच निर्वाचन आयोगले यसअघि 205 विभिन्न आचार संहिता विपरीत कार्य भएकाले 53 दललाई स्पष्टीकरण सोधिएको र प्राप्त जवाफमाथि आवश्यक छानबिन चलिरहेको जनाएको छ। प्रधानमन्त्री तथा नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा मताधिकार भएका सबै नागरिकलाई मतदानमा भाग लिन आह्वान गर्नुभएको छ। हिजो अपील जारी गर्नुहुँदै प्रधानमन्त्री देउवाले स्थानीय तहलाई कानूनत सबल र समृद्ध बनाउने प्रतिबद्धता अनुसार काम भइरहेको पनि उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन लोकतन्त्रको आधार भएकाले यो अभियानमा निर्भीकताका साथ सहभागी भई मतदानमा भाग लिन आह्वान गर्नुभएको छ। स्थानीय तह निर्वाचनका लागि देशभरका 753 पालिकाका सबै मतदान केन्द्रमा मतदान सामग्री पुर्याइएको छ। निर्वाचन कार्यक्रम अनुसार मतदान हुन 3 दिन अघि नै मतदान सामग्री पुर्याउनु पर्ने भएकाले 753 पालिकाका 10,756 मतदान स्थलमा मतदान अधिकृत सहितको सामग्री पुगेको निर्वाचन आयोगले जनाएको छ। देशभरका मतदान केन्द्रमा 1,09,088 कर्मचारी र 65,856 स्वयंसेवक परिचालन हुनेछन्। यसैबीच स्थानीय तह निर्वाचन सहजतापूर्वक सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तयारी पनि पूरा भएको छ। स्थानीय तह निर्वाचन सुरक्षाका लागि 2,60,000 सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ। चीन र भारतसँग सीमा जोड़िएका विभिन्न जिल्लाका सम्पूर्ण नाकाहरू गैरातीदेखि 72 घण्टाका लागि बन्द भएको छ। यही वैशाख 30 गते हुने स्थानीय तह निर्वाचनलाई स्वतन्त्र निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न गैरातीदेखि सीमाबाट हुने आवागमन बन्द गरिएको गृह मन्त्रालयले जनाएको छ। यही वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचनको मतदानका लागि गैरातीदेखि मौन अवधि शुरू भएको छ। मौन अवधि शुरू हुनुभन्दा अगाडि मतदान स्थलको 300 मिटर वरिपरि राखिएका राजनैतिक दल वा उम्मेद्वारका प्रचार प्रसारका सामग्री हटाउनु पर्ने निर्वाचन आयोगले निर्वाचनका लागि जारी गरेको निर्वाचन आचार संहितामा उल्लेख छ। अच्युत अर्यालको यो रिपोर्ट।
मौन अवधि भनेको मतदान हुने दिनको अघिल्लो 48 घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्मको अवधि हो। स्थानीय तह निर्वाचनका लागि मंगलबार राति 12 बजेपछि मौन अवधि लागू हुँदैछ। निर्वाचन आयोगले पालिकाका प्रमुख वा अध्यक्ष, उपप्रमुख वा उपाध्यक्ष, वडाध्यक्ष र सदस्य चुन्न मतदान शुरू हुनु 48 घण्टा अघिदेखि मौन अवधि तोकेको हो। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मौन अवधिमा भौतिक वा अभौतिक कुनै पनि ढंगले निर्वाचन प्रचार प्रसार गर्न नपाइने बताउनुभयो।
मौन अवधिमा विभिन्न क्रियाकलाप हुन सक्ने आकलनको आधारमा हामीले सूक्ष्म अनुगमन र विशेष अनुगमन टोली तथा 753 निर्वाचन अधिकृतको कार्यालयमा रहेका अनुगमनकर्ताहरूलाई अरू चाहिँ मौन बस्छन्, तपाईँहरू अलिक बढी जागा बस्नुहोस् है भनेर भन्छ। यो 48 घण्टा तपाईँहरू अलिक बढी जागा बसिदिनुहोस् भनेर हामीले अनुरोध गरेका छौँ।
मौन अवधिका लागि जारी गरिएका निर्देशन पालना भए नभएको निगरानी नियमन र अनुगमन गर्न र आवश्यक परे उल्लंघनकर्तामाथि कार्यवाही गर्न सबै प्रमुख जिल्ला अधिकारीलाई विशेष परिपत्र मार्फत अधिकार प्रत्यायोजन गरिएको आयोगले जनाएको छ। विश्वका सबै लोकतान्त्रिक मुलुकमा निर्वाचन अघि मौन अवधि कायम गर्ने गरिएको र मौन अवधिमा मतदाताले कसलाई मतदान गर्ने भन्ने निर्कियोल गर्ने र आयोगले यो अवधिमा व्यवस्थापकीय कार्य गर्न सहज हुने बताउनुहुन्छ पूर्व प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधी प्रसाद यादव।
सामाजिक रूपमा छलफल गरेर मतदाताहरूले मतदान गर्छन्, यो अवधि हो, यो समयमा उनीहरूलाई त्यो स्वतन्त्र रूपमा छोडिदिनु पर्ने हुन्छ। एउटा यो पक्ष भयो। यो 3 दिनको समय निर्वाचन व्यवस्थापनको दृष्टिकोणले धेरै महत्वपूर्ण हुन्छ। अब मतदानको लागि मतदान स्थलको तयारी गर्नुपर्छ र मतदानका सबै प्रक्रियाहरूको व्यवस्थापन गर्नुपर्छ मतदान अधिकृतले मतदान स्थल वा मतदान केन्द्रमा।
मौन अवधिभर दलका भ्रातृ संगठन, उम्मेद्वार संघ संगठन लगायत राजनैतिक संघ संगठन लगायतले राजनैतिक प्रचार भेला गोष्ठी आयोजना गर्न नपाउने आयोगको आचरण निर्देशिकामा उल्लेख छ। मतदाता प्रभावित पार्न दल तथा उम्मेद्वारको निर्वाचन चिन्ह, झण्डा वा कुनै संकेत अंकित कपड़ा, टी शर्ट, ज्याकेट, गम्छा, टोपी वा क्याप, भेस्ट, लोगो लगाउन वा झोला बोक्न निर्देशिकाले रोक लगाएको छ। मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरे उम्मेद्वारी रद्ददेखि 1,00,000 रूपियाँ जरिवानासम्मको कार्यवाही हुन सक्ने आयोगले जनाएको छ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका क्रममा मतदान हुने अघिल्ला दुई दिन आज र भोलि नमूना मतपत्र लगायत पोस्टर ब्रोसर आदि छपाई सामग्रीको माध्यमबाट मतदान गर्ने सही तरिकाबारे जानकारी गराउन सबै निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ। आयोगले 77 जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, 676 निर्वाचन अधिकृतको कार्यालय, 7 प्रदेशका प्रदेश निर्वाचन कार्यालय, 70 जिल्ला निर्वाचन कार्यालयलाई पत्राचार गरी सो निर्देशन दिएको छ। निर्वाचन प्रचार प्रसार तथा मतदाता शिक्षा कार्यक्रम अन्तर्गत निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका तथा स्थानीय तह निर्वाचन निर्देशिकामा मतदान स्थलमा मतदाता सूचना कक्षको माध्यमबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने व्यवस्था भएकोमा मतदानको दिन वैशाख 30 गते उक्त कार्यक्रम नगरी मतदानको अघिल्ला दुई दिन वैशाख 28 र 29 गते मतदान स्थलमा सम्बन्धित मतदान अधिकृतको नेतृत्वमा खटिने मतदान टोलीबाट आयोगले उपलब्ध गराएका मतदाता परिचय पत्रहरूका वितरण गर्ने र आयोगले उपलब्ध गराएका नमूना मतपत्र लगायतका पोस्टर ब्रोसर आदि छपाई सामग्रीको माध्यम मतदान गर्ने सही तरिका बुझाउन आग्रह गरिएको छ। विभिन्न कामले काठमाडौँ उपत्यकामा रहेका नागरिक स्थानीय तह निर्वाचनका लागि जिल्लामा फर्कने क्रम बढ़ेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विगत केही दिनदेखि काठमाडौँ उपत्यकाबाट जिल्ला फर्कने मानिस बढ़ेका हुन्। मतदाता नावावली जिल्लामा रहेकाले वैशाख 30 गते हुने मतदानमा मताधिकार प्रयोगका लागि उपत्यका छाडेका उनीहरूले बताएका छन्। स्थानीय तह निर्वाचनका लागि मोरङमा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सीमानाका तथा मतदान स्थलसहित जिल्लाभर नै सुरक्षा व्यवस्था कड़ा पारिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ। विराटनगरबाट कुमद अधिकारीको यो रिपोर्ट।
स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै मोरङ जिल्लामा स्थानीय प्रशासनले सुरक्षा व्यवस्था सुदृढ बनाउँदै मतदान केन्द्रलाई समेत व्यवस्थित बनाएपछि निर्धक्क भएर मतदान गर्न पाउने कुरामा मतदाता समेत ढुक्क भएका छन्। ग्रामथान गाउँपालिका वार्ड नम्बर 5 किरण कुमार विश्वास र केराबारी गाउँपालिका कि गीता कार्की।
मतदान केन्द्रहरूको अवस्था राम्रो छ, शान्ति सुरक्षा हिसाबले एकदम क्लियर छ, मलाई विश्वास छ निष्पक्ष स्वतन्त्र पूर्वक चुनाव हुन्छ।
अहिले अब जम्मैतिर हिँड्दाखेरि प्रचार विभाग सबैतिर जाँदाखेरि शान्तिपूर्वक सबैजना हिँडिरहनु भएको शान्तिपूर्वक नै हो भन्ने लाग्दछ।
मोरङ जिल्लामा स्थानीय तहको निर्वाचनका लागि 300 मतदान स्थल र 820 मतदान केन्द्र तोकिएको छ। भौगोलिक तथा मतदान स्थलको अवस्था हेरेर सुरक्षा व्यवस्था मिलाइएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताउनुभयो।
मतदान स्थलहरूको संवेदनशीलताको आधारमा सुरक्षा व्यवस्थाको लागि निर्णय गरेको छ। यसमा चाहिँ एउटा मतदान केन्द्रमा कम्तीमा 8 बढीमा 45 सुरक्षा कर्मीहरू नेपाल प्रहरी र म्यारी प्रहरी खटिन्छन् र भौगोलिक विकटता भएका ठाउँहरूमा चाहिँ छुट्टै डेडिकेटेड सुरक्षा फौज रहन्छ भने प्रत्येक मतदान स्थलमा चाहिँ आधी घण्टाभित्र सुरक्षा कर्मीहरू पुग्ने व्यवस्थाहरू मिलाएको छ।
मोरङको 17 पालिकामा स्थानीय तहको निर्वाचनका लागि 5,000 भन्दा बढी सुरक्षा कर्मी परिचालन गरिएको छ। त्यसै गरी नेपाल भारतको सीमा नाकामा दुवै देशका सुरक्षा कर्मीको समन्वयमा चेक जाँच गस्ती तथा निगरानी समेत बढ़ाइएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
श्रम ऐन 2074 को पालना गरौं। श्रमिक आपूर्तिकर्ता र रोजगारदाता सजग बनौ।
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
समाचारमा फेरि पनि स्वागत छ। अब बाँकी समाचार। प्रधानमन्त्री एवं नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले केही दिनमै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीको भ्रमणमा आउनुहुने भएकाले आफूले पश्चिम सेती परियोजना अघि बढ़ाउन उहाँसँग छलफल गर्ने बताउनु भएको छ। डडेलधुरामा आयोजित चुनावी सभामा प्रधानमन्त्री देउवाले पश्चिम सेती परियोजनाबाट उत्पादन हुने विद्युत भारतले किने मात्रै नेपालले त्यसबाट आमदानी गर्न सक्ने हुनाले आफूले भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमणका बेला त्यसबारे छलफल गर्ने बताउनुभयो। उहाँले मित्र राष्ट्रहरू भारत र चीनका कारण पश्चिम सेती परियोजना लागू गर्न सहज नभएको पनि प्रश्न पार्नुभयो। भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी दिवसको अवसरमा जेठ 2 गते लुम्बिनी आउनुहुने कार्यक्रम रहेको छ। नेपाल सरकारले परीक्षणको रूपमा आगामी जेठ 1 गतेदेखि लागू हुने गरी हप्तामा 2 दिन विदा दिने निर्णय राजपत्रमा प्रकाशित भएको छ। यही 26 गते राजपत्रमा प्रकाशित सूचना अनुसार शनिबार र आइतबार विदा दिने र अन्य दिन बिहान 9:30 अपरान्न 5:30 कार्यालय समय रहने उल्लेख छ। कार्तिक 16 माघ 15 गतेसम्म भने कार्यालय समय बिहान 9:30 अपरान्न 4:30 मात्रै रहने जनाइएको छ। मन्त्रालयले कार्यालयमा सार्वजनिक विदा समयमा सेवा प्रदान गर्ने कर्मचारीलाई सट्टा विदा दिने गरी सम्बन्धित निकायले कर्मचारीको व्यवस्थापन गर्ने भनिएको छ। नेपाल सरकार मन्त्री परिषदको यही वैशाख 13 बैठकले हप्तामा 2 दिन विदा दिने निर्णय गरेको थियो। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरवामा जजिरा एयरवेजले आगामी जेठ 2 गतेदेखि हवाई सेवा शुरू गर्ने भएको छ। एयरवेजले हिजो उडान तालिका सार्वजनिक गर्दै कुवेतबाट स्थानीय समय अनुसार साँझ 6:30 बजे उडेको विमान जेठ 2 गते बिहान 1:45 बजे जाँदा भैरवा आइपुग्ने र सोही दिन बिहान 2:30 बजे कुवेतका लागि प्रस्थान गर्ने जनाएको छ। जजिराले साताको आइतबार, मंगलबार, बिहिबार कुवेतबाट नेपालका लागि उडान भर्ने पनि जनाएको छ। यस्तै सोमबार, बुधबार र शुक्रबार गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु लिएर फर्कनेछ। वैदेशिक रोजगार कार्यालय काठमाडौँले नयाँ व्यक्तिगत श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट मात्र हुने व्यवस्था गरेको छ। कार्यालयका प्रमुख रमेश अर्यालले आउँदो जेठ 6 गतेदेखि अनलाइन प्रणालीबाट मात्र नयाँ व्यक्तिगत श्रम स्वीकृति दिने निर्णय भएको जानकारी दिनुभयो। कार्यालयले गत माघ 2 गतेदेखि पुनः श्रम स्वीकृति र यही वैशाख 2 गतेदेखि संस्थागत श्रम स्वीकृतिको काम अनलाइनबाट मात्र गरेसँगै कार्यालयमा दैनिक हुने हजारौंको भीड़ हटेको छ। आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट छिटो छरितो रूपमा गुनासोरहित सेवा प्रदान गर्न मन्त्रालयले निर्देशन गरेसँगै सबै किसिमका श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट गर्न लागि कार्यालय प्रमुख अर्यालले बताउनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला प्राविधिक कार्यालय सप्तरीका प्रमुख जिल्ला इन्जिनियर राजकुमार गोइत सहित 6 जना विरूद्ध आरोप पत्र दायर गरेको छ। ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम तर्फको नियमित सड़क मर्मत सम्भार र रूख बिरूवा रोप्ने कार्य गर्दा प्रक्रिया नपुर्याई गलत विवरण पेश गरी 66,64,000 रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेकाले प्रमुख जिल्ला इन्जिनियर गोइत सहित जिल्ला प्राविधिक कार्यालय सप्तरीका इन्जिनियर उग्रानन्द पाठक, लेखापाल छत्रबहादुर श्रेष्ठ सहित 6 जना विरूद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिनुभयो। देशभर हिजो 13 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 3,634 नमूनाको परीक्षण गर्दा 13 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमित 17 जना संक्रमण हिजो मुक्त भएका छन् भने संक्रमित कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ। हिजो 80,142 जनाले कोरोना विरूद्धको खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ। अब के अन्तर्राष्ट्रिय समाचार। रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा लामो युद्धको तयारी गरेको अमेरिकी गुप्तचर निकायले चेतावनी दिएको छ। पूर्वी युक्रेनमा जीत हासिल गरे पनि त्यहाँ द्वन्द अन्त्य नहुने उनीहरूले उल्लेख गरेका छन्। रूसले पूर्वी युक्रेनी भूभाग कब्जा गर्न खोज्दा त्यहाँ लड़ाई जारी रहेका बेला अमेरिकी गुप्तचर निकायको यस्तो धारणा बाहिर आएको हो। रूस युक्रेन युद्धमा पहिले अनुमान गरिए भन्दा हजारौं सर्वसाधारण मारिएका संयुक्त राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघको युक्रेनमा मानवाधिकारको अवस्थामाथि निगरानी राख्ने एक मिशनले यस्तो जनाएको हो। यसैबीच युक्रेनको तटीय क्षेत्र ओडिसामा मिसाइल आक्रमणहरू भइरहेका छन्। रूसले तटीय क्षेत्रहरूमा आक्रमण गरेर विश्व खाद्य संकट निम्त्याउने खोजेको युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आरोप लगाउनु भएको छ। आर्थिक संकटका कारण नराम्ररी प्रभावित श्रीलंकामा आक्रोशित भीड़ले सत्तारूढ़ राजपाक्षे परिवार र सांसदका घरहरूमा आगो लगाइदिएपछि त्यहाँ कर्फ्यू जारी गरिएको छ। सरकार समर्थकहरूबाट आक्रमण भएको भन्दै आक्रोशित प्रदर्शनकारीहरूले सत्तामा रहेका नेताहरूको निजी निवासमा आगजनी गरेका थिए। सरकारले गहिरिँदै गएको आर्थिक संकट व्यवस्थापन गर्न नसकेको भन्दै जनता आन्दोलित भएपछि प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिनुभएको छ। श्रीलंकामा जारी प्रदर्शनका क्रममा गत 2 दिनमा 7 जनाको मृत्यु भएको छ भने 100 भन्दा बढ़ी घाइते भएका छन्। अब आर्थिक समाचार।
अर्थ मन्त्रालयले आगामी जेठ 15 गते प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष 2079-80 बजेट प्रस्तुत गर्ने गरी बजेट तर्जुमाको काम तीव्रताका साथ अघि बढ़ाएको जनाएको छ। यसका लागि अर्थ मन्त्रालयले विभिन्न क्षेत्रबाट राय सुझाव लिने काम सम्पन्न गरी प्राप्त सुझावहरूलाई दस्तावेजीकरण गर्ने र बजेटका प्राथमिकताका आधारमा बजेटमा समावेश गर्ने लगायतका कामहरू भइरहेको अर्थ मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयको राजस्व महाशाखाका सहसचिव भूपाल बराल नेतृत्वको टोलीले तयार पारेको बजेटको प्रारम्भिक मस्यौदामा प्राप्त भएका लाभहरूलाई मिलाउने, प्राथमिकीकरण गर्ने लगायतका काम हाल भइरहेको अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता ढुण्डी प्रसाद निरवलाले बताउनुभयो। सरकारको नीति तथा कार्यक्रम अनुसार बजेटलाई प्राथमिकीकरण गर्ने, क्लस्टरिङ गरी मिलाउने लगायतका कामहरू बाँकी रहेको प्रवक्ता निरवलाले उल्लेख गर्नुभयो। राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई आगामी आर्थिक वर्षको बजेटका लागि करिब 17.5 खर्बको सिलिङ प्रदान गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेटमा मुलुकमा कृषिको उत्पादन बढाउने, रेमिटेन्सको रकमलाई उत्पादनशील क्षेत्रमा प्रयोग गर्ने, उत्पादनशील उमेरका युवाहरूलाई रोजगारी मार्फत आर्थिक क्रियाकलापमा सहभागी गराउने लगायतका विषयलाई उच्च प्राथमिकता दिने गरी बजेट तर्जुमा भइरहेको बताउँदै आउनु भएको छ। भारतका लागि नेपालका राजदूत डाक्टर शंकर शर्माले नेपालमा उपलब्ध लगानीका अवसरको उपयोग गरी अधिकतम लाभ लिन भारतका उद्यमी व्यवसायहरूलाई आग्रह गर्नु भएको छ। नयाँ दिल्ली स्थित नेपाली राजदूतावास र भारतमा रहेका नेपाली व्यवसायहरूको संस्था एभरेस्ट चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीजद्वारा संयुक्त रूपमा सोमबार नयाँ दिल्लीमा आयोजित अन्तर्क्रिया कार्यक्रममा राजदूत शर्माले नेपालमा लगानीका प्रशस्त क्षेत्र रहेकाले तुलनात्मक लाभका क्षेत्रमा पुँजी परिचालन गर्न आग्रह गर्नुभयो। धेरै हिसाबले भारतीय लगानीकर्ताहरूका लागि नेपालमा लगानी गर्न सहज रहेको भन्दै लगानी गर्न राजदूत शर्माले भारतीय लगानीकर्ताहरूलाई आग्रह गर्नुभयो। बैंकिङ तथा रेमिटेन्स सेवा एवं निर्यात व्यापार तथा लगानीका अवसर विषयमा आयोजित सो अन्तर्क्रिया कार्यक्रममा राजदूत डाक्टर शर्माले आफूले भारतमा गरेको कमाईको सुरक्षा एवं पारदर्शिताका लागि ब्याङ्कबाटै रकम नेपाल पठाउन सबैलाई आग्रह पनि गर्नुभयो। कार्यक्रममा एभरेस्ट चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीजका अध्यक्ष युवराज बरालले भारतमा रहेका सबै नेपालीले आफ्नो सम्पर्कमा रहेका सबै भारतका व्यवसायीलाई नेपालमा लगानीका लागि प्रेरित गर्नुपर्नेमा जोड़ दिनुभयो। त्यस अवसरमा नेपाल राष्ट्र बैंकको वैदेशिक विनिमय विभागका निर्देशक वासुदेव भट्टराई, एभरेस्ट चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीजका महासचिव मोहन कार्की लगायतले नेपालमा वैदेशिक लगानी तथा रेमिटेन्स आदिका विद्यमान नीतिगत व्यवस्थाहरूका बारेमा जानकारी गराउनु भएको थियो। विद्युत नियमन आयोगले मंगलबार हक प्रत्यक्ष निष्कासनका लागि दुई जलविद्युत कम्पनीहरूलाई सहमति प्रदान गरेको छ। आयोगले गाँधी ग्रुप पावर लिमिटेड र वरूण हाइड्रो पावर कम्पनी लिमिटेडलाई सहमति प्रदान गरेको हो। यी दुई जलविद्युत आयोजनाहरूले नेपाल धितोपत्र बोर्ड 7 स्वीकृति पाएपछि हक प्रत्यक्ष निष्कासन गर्नेछन्। नेपाली बजारमा मंगलबार छाप भएको सुनको मूल्य प्रतितोला 700 रूपियाँले घटेको छ। मूल्य घटेसँगै यस दिन सुन प्रतितोला 98,000 रूपियाँमा कारोबार भएको छ। त्यस्तै मंगलबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला 10 रूपियाँले घटेर 1,275 कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
भुवन आचार्य, अब मौसम। आज प्रदेश एकका पहाड़ी भागमा आंशिकदेखि सामान्य बदली भई प्रदेश एक, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 17.4 डिग्री सेल्सियस, वर्षा 26.9 मिलिमिटर, सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:17 भयो भने सूर्यास्त भरे साँझ 6:43 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। यही शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि गए रातीदेखि मौन अवधि शुरू, दल, उम्मेद्वार र समर्थकले प्रचार प्रसार गर्न नपाउने, देशभरका 753 पालिकाका सबै मतदान केन्द्रमा मतदान सामग्री पुगेको निर्वाचन आयोगद्वारा जानकारी, स्थानीय तहको निर्वाचनमा मताधिकार भएका सबै नागरिकलाई मतदानमा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वान, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणमा पश्चिम सेती परियोजनाबारे आफूले छलफल गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई, र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा लामो युद्धको तयारी गरेको अमेरिकी गुप्तचर निकायको दावी। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।